प्यारा प्यारा भाइ बहिनीहरू, बालबाटिकाको एउटा अर्को श्रृङ्खलामा तिमीहरूलाई धेरै धेरै स्वागत छ। आज हामीले के प्रेरणादायी प्रसंग अनि कथा ल्याएका छौँ त त्यो सुनाउँछु है त। प्रेरणादायी प्रसंग अन्तर्गत भेषराज कडेल, जो 2021 सालको एसएलसी बोर्ड टपर हुनुहुन्छ, उहाँको बारेमा तिमीहरूलाई जानकारी गराउँछौ। हाम्रा पालामा अङ्ग्रेजीलाई गाईखाने विद्या भनिन्थ्यो शीर्षकमा, त्यस्तै गरी एउटा कथा सानो पाठो शीर्षकको र एउटा गीत सुनाउँछौ। सबैभन्दा पहिले हाम्रो पालामा अङ्ग्रेजीलाई गाईखाने विद्या भनिन्थ्यो शीर्षकको भेषराज कडेलको बारेमा तिमीहरूलाई प्रेरणादायी प्रसंग सुनाउँछु है त। भाइ बहिनीहरू, अहिले मुलुकमा एसईई सेकेन्डरी एजुकेसन एक्जामिनेसन अर्थात माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ। पहिला यसलाई एसएलसी अर्थात स्कुल लिभिङ सर्टिफिकेट भन्ने गरिन्थ्यो। तिमीहरूलाई पनि थाहा छ नि है यो कुरा। हो, विक्रम सम्बत 1990 सुरु भएको एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई बोर्ड फर्स्ट भनेर सम्बोधन गर्ने चलन थियो। यस्ता विद्यार्थीको चर्चा त्यस बखत धेरै नै हुने गर्थ्यो भाइ बहिनीहरू। तिनै मध्येका एकजना बोर्ड फर्स्टको बाल्यकालका बारेमा आज तिमीहरूलाई प्रेरणादायी प्रसंग सुनाउँछौ है त। उहाँ हुनुहुन्छ भेषराज कडेल। 2021 सालको एसएलसी बोर्ड टपर कडेल कालान्तरमा नेपाल टेलिकमको अध्यक्ष समेत बन्न पुग्नुभयो। काठमाडौँ विश्वविद्यालय र विभिन्न इन्जिनियरिङ कलेजहरूमा आबद्ध भई प्राध्यापन समेत गर्नुभएका उहाँको बाल्यकाल कस्तो थियो त तिमीहरूलाई सुनाउँछु है त। उहाँको जन्म 2004 साल चैत 20 गुल्मी जिल्लाको छत्रकोट श्रृङ्गा रुक्सेमा भएको हो। भाइ बहिनीहरू, बुवाको नाम स्वर्गीय तुलसी राम र आमाको नाम सोमकला कडेल हो। बुवाका तीनवटी श्रीमती मध्ये उहाँको आमा माइली हुनुहुँदो रहेछ। आमाको तर्फबाट उहाँ दोस्रो र बुवाको सन्तानका रूपमा भने सातौं सन्तान हुनुहुँदो रहेछ। उहाँहरू जम्मा 12 सन्तानमा 6 छोरा र 6 छोरी हुनुहुन्छ। बुवाको पेसा कृषि थियो र उहाँको परिवार जमिनदार वर्गमा गनिन्थ्यो। भाइ बहिनीहरू, खान लाउन कुनै कुरामा दुःख कष्ट थिएन, तर गाउँमा त्यस बेला पढ्नलाई विद्यालय भने थिएन। भाइ बहिनीहरू, उहाँ 4 हुँदा अक्षर प्रारम्भ गर्नुभएको रहेछ। भिनाजु नाता पढ्ने मुक्ति प्रसाद गेवालीले कखरा सिकाउनु भएको हो उहाँलाई। घुमन्ते भिनाजुले धेरै समय दिन भने भ्याउनु भएन। उहाँको माइलो बुवाको घरमा पनि एकजना शिक्षक राखिएको थियो, त्यहाँ पनि उहाँले पढ्नुभयो। अक्षर चिन्न सक्ने भएपछि सदरमुकाम तमघास जाने निदो भयो। बुवाको एकजना मित हुनुहुन्थ्यो अदालतका डिट्ठा, त्यहाँ रहँदा अदालती काम कारवाही बारे जानकारी प्राप्त भयो। अदालतमा मुद्दाका पक्षहरूको आउजाउ हुने गर्थ्यो। टाढा टाढाबाट आउनेहरू घोडा चढेर आएको देख्दा अचम्म लाग्थ्यो र उनीहरूको घोडा एकैछिन मागेर चढ्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो र मागेर चढ्ने पनि गर्नुहुन्थ्यो। अनि उहाँलाई एकदमै खुसी लाग्थ्यो र रमाइलो पनि लाग्थ्यो। तमघासको बसाई मात्र 6 रह्यो। उहाँ सहारै बिरामी पर्नुभयो अनि गाउँ फर्किनुभयो। उहाँको पढाइ हुन सकेन, तर यसै बीच गाउँमा स्कुल खुलिसकेको रहेछ। कमलाकान्त गेवाली नाम भएका गुरुले सबैलाई एकै ठाउँमा भेला पारेर पढाउनु हुन्थ्यो। बिहान जुरुक्क उठेर खोलामा नुहाई धुवाई सकेर फर्केपछि वेद पढाइ हुन्थ्यो। दिउँसो खाना खाएपछि संस्कृत, ज्योतिष र हिसाब सिक्ने समय आलो पालो हुन्थ्यो। समयक्रममा दाजुहरू अङ्ग्रेजी पढ्नका लागि काठमाडौँ जानुभयो। उहाँलाई पनि सँगै हिँड भन्नुभएको हो, तर जान मान्नु भएन, किनभने अङ्ग्रेजी भाषा सिक्नु लाई त्यति बेला गाईखाने विद्या भनेर गाउँका अग्रज शिक्षक सबैले गिल्ला गर्ने गर्थ्यो। भाइ बहिनीहरू, त्यसकारण त्यो समय गाउँकै रहन सहन मेलापातमा रमाएर कहिले तास त कहिले डन्डीबियो खेल्दै र गाई गोठालो गर्न वनपाखा धाउँदै बितेको रहेछ उहाँको समय। यसैबीच गाउँका अग्रजहरूको भेलाले भारतबाट शिक्षक ल्याएर भए पनि पढाउनु पर्ने निष्कर्ष निकालेछ। सबैले खर्च उठाएर भारतको देहरादूनबाट 4 शिक्षक खोजेर ल्याइयो। प्रवासी नेपाली ती शिक्षकहरूले गाउँको चेतना नै परिवर्तन गरिदिए। साँच्चै भन्नुपर्दा उनीहरूले नै उहाँको गाउँमा आधुनिक शिक्षाको जग बसालेको रहेछ। उहाँ 15-16 वर्षको हुनुहुन्थ्यो होला, देहरादूनका शिक्षकले उहाँलाई 3 कक्षामा भर्ना गरिदिए। त्यसपछि उहाँले अङ्ग्रेजी अक्षर एबिसी पनि सिक्न थाल्नुभयो। गणितका साधारण जोड घटाउदेखि माध्यमिकसम्मको हिसाब किताब सिकिसक्नु भएको थियो। नेपाली भाषा लेख्न र बुझ्न पनि पहिले दखल भइसकेको थियो। गाउँको स्कूलमा 1 वर्ष पढेपछि दाजुसँग काठमाडौँ आउनुभयो। राजधानी आएर शान्ति विद्या गृह लैनचौरमा कक्षा 6 भर्ना हुनुभयो र करिब 6 मात्र पढ्नु भएको हो, तर वार्षिक परीक्षामा उहाँ दोस्रो हुनुभयो। विक्रम सम्बत 2011 कुरा हो। त्यस बेला दशैंको माहौल थियो। वरपर बसोबास गर्ने धेरै जसो त कडेल बन्धु नै हुनुहुन्थ्यो। उहाँ काठमाडौँबाट घर गएको पूर्णिमाको दिन त्यहाँ ठूलो मेला पनि लाग्थ्यो। गाउँका मुखिया र जिम्मेवार बीच झगडा भएछ। झगडा मिलाउन खोज्ने उहाँका बुवाको त्यति बेला हत्या गरियो। त्यो घटनाले उहाँको बाल मस्तिष्क प्रभावित भयो र सम्झदा आङ नै सिरिङ्ग हुन्छ उहाँलाई। त्यसपछि उहाँले कक्षा 7 नै नपढी 8 भर्ना हुनुभयो। दरबार स्कूल हातामा अवस्थित त्रिभुवन प्रौढ शिक्षा निकेतनमा 8 कक्षा पढ्नुभयो र 9 र 10 चाहिँ जुद्धोदय पब्लिक हाई स्कूल ठमेलमा पढ्नुभयो। कक्षा 10 पुगेपछि भने विद्यालय टपर बन्नु भयो। नतिजा हेरेर हेड सरले SLC बोर्ड फर्स्ट हुने अनुमान गर्नुभएको थियो। त्यसैले होला उहाँले भोजराज कणेलका लागि पैसा नै नलाग्ने गरी ट्युसनको व्यवस्था समेत मिलाउनु भयो। त्यति बेलाको स्कूल 800 पूर्णाङ्कमा उहाँले 614 अङ्क अर्थात 75% ल्याएर 2021 सालको SLC बोर्ड टपर हुनुभएको हो। त्यसपछि अमृत साइन्स क्याम्पसमा ISC पढ्नुभयो र छात्रवृत्ति कोटामा विदेश पढ्ने मौका समेत पाउनुभयो। रुसको सेन्ट पिटर्सबर्ग युनिभर्सिटीबाट मास्टर्स गर्नुभयो र उहाँ गाउँबाट आएको साधारण विद्यार्थीले पनि त्यो सफलता आर्जन गर्नुभयो। आज त धेरै कुरा सहज छ। बालबालिकाका लागि चाहिने सबै सामग्रीहरू सजिलै उपलब्ध छन्। त्यसैले मेहनत गरे सफलता निश्चित छ। गणितलाई बोझका रूपमा नलिई जसले राम्ररी बुझ्दछ उसले कुनै समस्याबाट टाढा भाग्नु पर्दैन भन्नुहुन्छ भोजराज कणेल। कस्तो लाग्यो त प्रेरणादायी प्रसङ्ग? पक्कै पनि तिमीहरूलाई राम्रो लाग्यो होला नि है। कति दुःख गरेर बोर्ड टपर हुनुभएको रहेछ नि भोजराज कणेल। त्यही भएर तिमीहरूले कुनै कुरा गर्छु भनेर यदि मनदेखि नै ठान्ने हो, मेहनत गर्ने हो भने सफलता निश्चित छ नि। सफलता आफ्नो पकडमा आउँछ भन्ने कुरा आजको यो प्रेरणादायी प्रसङ्गबाट तिमीहरूले थाहा पायो होला। अब पालो भएको छ बाल गीत सुनाउने।
वारी वनमा जरायो, वारी वनमा खरायो, जरायोलाई देखेर खरायो त डरायो। वारी वनमा जरायो, वारी वनमा खरायो, जरायोलाई देखेर खरायो त डरायो। कान ठाडो पर्छ डरायोलाई देखेर खरायो त डरायो।
डरायोले सोध्यो
किन भाग्छौ साथी, किन भाग्छौ साथी, कि विश्वास छैन तिमीलाई म माथि, कि विश्वास छैन तिमीलाई म माथि।
तिमीलाई देखेपछि मलाई डर मात्रै लाग्छ, कुल्ची दियौ भने मेरो ज्ञान मात्रै जान्छ।
भन्दै टाढाबाट खरायोले करायो, जरायोलाई देखेर खरायो त डरायो। वारी वनमा जरायो, वारी वनमा खरायो, जरायोलाई देखेर खरायो त डरायो।
जरायोले भन्यो तिमी चलाख जन्तु नडराऊ कोही सित संसारमा बल भन्दा बुद्धिको छ जित
यति सुनि खरायो सिंह भेट्न गयो लौ भन भाइ बहिनी हो त्यसपछि के भयो
बालगीतपछि अब सानो पाठो शीर्षकको कथा तिमीहरूलाई सुनाउँदैछौ. यो कथा लेख्नु भएको हो दिदी मन्जु भट्टले र यसलाई हामीले साभार गरेका हौ मुना मासिक बाल प्रकाशनबाट. सानीको घर नेपालको पश्चिम पहाड़को दुर्गम गाउँमा छ. गाउँमा पालेका गाई गोरु भैंसी बाख्रा बिरालोलाई सानी असाध्यै माया गर्छिन्. स्कूल बिदाको दिनमा सानो आफ्नो बुवासँगै गाई गोरु र बाख्रा लिएर जंगलमा चराउन पनि जान्थिन्. सानोसँगै उनका साथीहरू पनि बाख्रा चराउन जान्थे. उनको घर नजिकै सानो जंगलमा कहिलेकाहीँ बाघ भालु पनि देखिन्थे. मकै खान दिउँसो खेतमा बाँदरहरू आउँथे. राति भालु र बँदेल आउने गर्थ्यो भाइ बहिनीहरू. त्यसैले पालै पालो गाउँका मान्छेहरू रातभरि आगो बालेर मकै कुरेर बस्थे. केही दिन अघि सानोको एउटा बाख्रीले दुईवटा पाठा जन्माए. पाठाहरू छुनुमुनु गर्दै सानीसँगै खेल्थे भाइ बहिनीहरू. एक दिन सानोको खेतमा रुपाई थियो त्यसैले छिट्टै खाना खाएर सबैजना निदाए. भैँसीको गोठमा ढोका मात्र लाए पुग्थ्यो तर बाख्राहरू बाँध्ने गोठको ढोकामा टिनका रित्ता बट्टाहरू पनि लगाउँथे. किनभने टिनका खाली बट्टाहरू ठोकिएर आएको आवाजले घरमा सबैले बाघ आयो भन्ने कुरा थाहा पाउँथे भाइ बहिनीहरू, जसले बाख्राहरूलाई थप सुरक्षा प्रदान गर्थ्यो. रोपाईको दिन धेरै थकाइ लागेकोले हजुरआमाले टिनका बट्टाहरू लगाउन बिर्सिनु भएछ. त्यसै दिन राति सानीको घरमा खुसुक बाघ आयो. पाठो तथा अरू बाख्राहरूले म्या म्या गर्दै हल्ली खल्ली गरेको सुनेर हजुरआमा उठ्नुभयो. लौ न नि बाघ आएछ भनेर कराउँदै हजुरआमा बाहिर दौडिनुभयो. सबैजना उठेर बाहिर जाँदा बाघ भागिसकेको थियो भाइ बहिनीहरू. तर ढोकाको कुनामा सुतेको सानो पाठोको भने खुट्टा तानेछ. ढोकाको प्वाल सानो भएकोले पाठोलाई त बाहिर निकाल्न सकेन तर उसको खुट्टा भने भाँचिएको थियो. खुट्टा भाँचिएको पाठोलाई वरपरका सबैले काट्ने सल्लाह दिए. यस्तो कुरा सुनेर सानोलाई झन् धेरै पीडा भयो. उनले हजुरआमाले सिकाए जस्तै जडीबुटीको हरियो औषधि पिसेर घाउमा दिनदिनै लगाउन थालिन्. बिस्तारै पाठो फुर्तिलो देखिन थाल्यो. यो देखेर सबैजना खुसी भए. सानो पाठो पनि अब बाख्रासँगै जंगलमा चढ्न जान सक्ने भयो भाइ बहिनीहरू. सानो पाठोको पनि ज्यान जोगियो. सबैजनाले सानोलाई स्याबासी दिएर उनको बुद्धिको तारिफ गरे. सानोले अन्तिम प्रयाससम्म पनि हार मान्नु हुँदैन भनेर गुरुले सिकाएको कुरा सम्झिन् र सबैलाई सुनाइन्. उनी खुसी हुँदै पाठोसँग खेल्न थालिन्. कस्तो लाग्यो त सानो पाठो शीर्षकको यो कथा? यदि तिमीहरूले केही कुरा गर्छु भन्ने आँटेका छौ भने नि हो त्यो कुरा पुरा हुने रहेछ नि, हो कि होइन भन त. त्यसैले आफूले ठानेको कुरा चाहिँ गर्नका लागि त्यसप्रति चाहिँ लगन चाहिँ हुनुपर्छ भनेर बुढापाकाले भनेको कुरा साँचो हो रहेछ भन्ने कुरा आजको कथाबाट हामीले बुझ्यौं. आजको लागि बालबाटिका यति नै. अर्को साता फेरि पनि हामी अन्य प्रसंगहरूसँगै उपस्थित हुनेछौ. अहिलेलाई भने टेक्निकल सपोर्टका लागि दाजु पुष्प रत्न बज्राचार्यलाई धेरै धेरै धन्यवाद. म रिता तिमल सिन्हा बिदा हुन्छु. नमस्ते.
जय.